بسم الله الرحمن الرحيم الحمد لله وكفى وسلام على عباده الذين اصطفى اما بعد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ثم اتبع سببا حتى اذا بلغ بين الصدين وجد من دونهما قوما لا يكادون يفقهون قولا قالوا يا ذا القرنين إن يأجوج ومأجوج مفسدون في الأرض فهل نجعل لك خرجا على أن تجعل بيننا وبينهم سدا قال ما مكنني فيه ربي خير فأعينوني بقوة نجعل بينكم وبينهم ردما آتوني زبر الحديد حتى إذا ساوى بين الصدفين قال انفخوا حتى إذا جعله نارا قال آتوني أفرغ عليه قطرا وما استطاعوا أن يظهروه وما استطاعوا له نقبا قال هذا رحمة من ربي فإذا جاء وعد ربي جعله دكا وكان وعد ربي حقا سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. یہ سورہ کہف کا پانچواں واقعہ ہے ذی القرنین کا. شروع میں جیسا کہ بتایا گیا تھا کہ اللہ تبارک و تعالیٰ نے فرما برداروں اور نافرمانوں کے واقعات قرآن پاک میں بیان کیے ہیں تاکہ بندے اللہ کی نعمت پر شکر گزاری کریں اور ناشکری سے بچیں. شکر گزاری کرنے والوں کا اللہ کی طرف سے ان کے یہاں کیا مقام ہے اور ناشکری کرنے والے ان کو کس طریقے سے خمیازہ بھگتنا پڑتا ہے اور ان کی زندگیاں کس طریقے سے بدل جاتی ہیں, ان کے حالات کیسے بدل جاتے ہیں. تو ان واقعات میں سے یہ آخری واقعہ ہے. تو ذی القرنین کا ایک سفر مطلع شمس کی طرف, ایک سفر مغرب شمس کی طرف, سورج کے ڈوبنے اور سورج کے نکلنے, دو سفروں کا تذکرہ ہوا. اب یہ تیسرے سفر کا تذکرہ ہے. فرمایا اس کے بعد وہ ایک اور راستے کے پیچھے چل پڑے یہاں تک کہ جب وہ دو پہاڑوں کے درمیان پہنچے تو انہیں ان پہاڑوں سے پہلے کچھ لوگ ملے جن کے بارے میں ایسا لگتا تھا کہ وہ کوئی بات نہیں سمجھتے. پہلی قوم سے جو ملاقات ہوئی وہ کافر قوم تھی اور دوسری قوم بھی ویسی ہی تھی اور ان کے لیے کوئی آسرا نہیں تھا, کوئی سایہ نہیں تھا, وہ ایسی زندگی گزارتے تھے. اب یہ تیسری قوم ہے, یہ جو بولتی تھی وہ کچھ سمجھ میں نہیں آ رہی تھی. تو بات یہ تھی کہ یہ کوئی جاہل قسم کی قوم اور جنگلی قسم کی قوم تھی. انہوں نے کہا اے ذو القرنین, یاجوج اور ماجوج اس زمین میں فساد پھیلانے والے لوگ ہیں, تو کیا ہم آپ کو کچھ مال کی پیشکش کر سکتے ہیں جس کے بدلے آپ ہمارے اور ان کے درمیان کوئی دیوار بنا دیں؟ تو سب سے بڑی نافرمان قوم کافر قوم وہ یاجوج ماجوج کی ہے جو ان کو پریشان کر رہی تھی. تو اس قوم نے کہا کہ یہ ذی القرنین, اگر آپ جو ہے ہمارے اور ان کے درمیان میں ایک دیوار بنا دیں, ہم آپ کا تعاون کریں گے. تو ذو القرنین نے کہا کہ اللہ نے مجھے جو اقتدار عطا فرمایا ہے وہی میرے لیے بہتر ہے, تو مال کی مجھے ضرورت نہیں ہے, مال کی فراوانی اللہ تبارک و تعالیٰ نے مجھے دی ہے. البتہ تم اس کام میں میری مدد کرو, میرا ہاتھ بٹاؤ, ساتھ دو. لہذا تم لوگ ہاتھ پاؤں کی طاقت سے میری مدد کرو تو میں تمہارے اور ان کے درمیان ایک مضبوط دیوار بنا دوں گا. तो ये अब इसमें जैसे कि इससे पहले भी बताया गया, ये शख्सियत कौन थी, दुल्कर नेम, और नाम क्यों ऐसा रखा गया था, और ये दीवार कौन सी है, कहाँ है, अब भी है क्या, वैसी ही है क्या, ये और इस तरह के सवाल आपका कोई ख़ास फ़ायदा नहीं है। मुझे लोहे की चादरें लाओ। अब उसका बनाने का तरीका ऐसा था कि दो पहाड़ों के दरमियान में जो रास्ता होता है, दर्रा जिसको कहते हैं, दर्रे खैबर जैसे कहते हैं मिसाल के तौर पर, तो ये दर्रे बन किए जाते थे। आम तौर से डाकू लोग यहीं से आकर हमला करते थे, वैसे ही ये जालिम कौम जो है वहाँ से आती थी और इनको सताती थी। अब दो पहाड़ों के दरमियान का जो रास्ता है उसको बंद करना है, तो जाहिर बात है कि पहाड़ ऊंचे होते हैं तो वो दीवार भी ऊंची होगी, और जब ये ऐसी जालिम कौम है तो उससे हिफाजत के लिए वो दीवार भी बहुत मजबूत होनी चाहिए, वरना अगर कमज़ोर दीवार हो तो उसको वो धक्का दे कर गिरा देंगे, फिर वही बात हो जाएगी। इस लिहाज से पहाड़ों के दरमियान में दीवार जो बनानी थी वो इस तरीके से कि फरमाया मुझे लोहे की चादरें लाओ, तो लोहे के शीट्स लाओ, इधर उस तरफ भी उस तरफ भी। अब ये पहला काम, यहाँ तक कि जब उन्होंने दरमियानी खला को पूर कर दिया, दो पहाड़ों के बीच का जो रास्ता था उसको बंद कर दिया, दोनों पहाड़ी सिरों को एक दूसरे से मिला दिया, तो ये लोहे की शीट्स रख कर उसको रास्ते को बंद कर दिया। तो अब करने ने कहा कि अब आग दहकाओ, आग को भड़काओ, यहाँ तक कि जब उस दीवार को लाल और अंगारा जैसा कर दिया आग भड़का कर, तो कहा पिघला हुआ तांबा लाओ, अब मैं उसमें उंडेल दूंगा। अब उस ज़माने में तांबे को पिघलाए हों वो कैसे हों, आजकल ये मशीनरी का ज़माना है तो ये बात समझ में आती है। एक जगह बंगलोर में एक ऐसी स्टील की कंपनी को जाना हुआ, तो टैंकों में जो है कुछ पानी जैसी चीज़ थी, तो जब देखते देखते मैं हाथ डालने गया तो उन्होंने एकदम फौरन झपट के मेरे हाथ को पकड़ा और कहा कि हजरत अच्छा हुआ आप नहीं डाले, अगर आप हाथ डालते तो वापस आपका हाथ नहीं आता था, ये पानी नहीं है ये लोहा है जो पिघला हुआ है, इस दर्जे गर्म है ऐसा। तो इस तरीके से लोहे को इंसान आजकल पिघला लेता है, उसकी शक्लें मुख्तलिफ बना लेता है, कोई प्लेट्स की शक्ल में, शीट की शक्ल में, रॉड्स की शक्ल में। तो ये आज का ज़माना है, तो पहले किस तरीके से वो लोहे को दहका कर इस तरीके से तांबे को पिघलाए होंगे, तो बहरहाल अल्लाह तबारक व ताला उस ज़माने के लिहाज से लोगों को भी क़ुव्वत देते, ये उनकी ताकतें क़ुव्वतें भी वैसी होती थी। आज हर चीज़ भी जो है टेक्नोलॉजी से मशीनरी से करते हैं, लेकिन जैसे इससे पहले मैंने बताया मिस्र में, इजिप्ट में जो पैरामिड्स हैं, अहराम मिस्र हैं, इतने बड़े बड़े हैं, अल्लाह अकबर, आज दुनिया वंडर्स ऑफ द वर्ल्ड में उसको शुमार करती है, लेकिन हमने अपने आँखों से उसको देखा है, या अल्लाह इतने बड़े बड़े हैं, और एक एक में हज़ारों पत्थर हैं, और एक एक पत्थर भी इतना बड़ा है। अब आप सोचो उस ज़माने में क्रेन नहीं, बुलडोज़र नहीं, जेसीपी नहीं, ये सब नहीं, तो इतने इतने बड़े पत्थर इतनी बुलंदी पर वो कैसे ले जाए होंगे, कैसे लगाए होंगे। फिर उनके अंदर देखें तो सुरंगें बनी हुई हैं और सब पत्थर ही के हैं, और अंदर 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 कमरे बने हुए हैं सब पत्थर के, और उसमें जाना भी मुश्किल हो रहा था तो झुककर हम जो है जा रहे थे। जब जाना ही मुश्किल है तो उसका बनाना कितना मुश्किल होगा, सोच के देखिए, इतने इतने बड़े पत्थर, खुदा ना खास्ता ज़रा पीस ले तो बस इंसान जो है वहीं चटनी हो जाए, ख़त्म हो जाए, तो कैसे वो ले गए होंगे, कैसे वो बनाए होंगे। लेकिन है टेक्नोलॉजी, आज की टेक्नोलॉजी ये है तो उस वक्त की टेक्नोलॉजी वो पुरानी पुरानी इमारतें आज भी सौ सौ कई कई सौ साल की भी हैं। तो बहरहाल अल्लाह तबारक व ताला उस ज़माने में वो सलाहियतें उनको देता था। बाकी हकीकत में कहा जाए तो असल हुनर तो वही है, ये जो है सो मिशनरी है, मिशन काम करती है, तो इंसान का कोई हुनर की बात नहीं है। करंट फेल हो गया तो कुछ भी नहीं कर सकता इंसान मिसाल के तौर पर, लेकिन हाथ की कारीगरी वो चलती रहती है। मेरे हाल जब उसको इस दर्जे जो है उसको दीवार को तांबे डालकर भर दिया गया, चुनांचे वो देवा दीवार ऐसी बन गई कि याजूज माजूज न उस पर चढ़ने की ताकत रखते थे और न उसमें कोई सुराख बना सकते थे। अब इतनी मजबूत दीवार जो है बनाई गई। ज़ुल्क़रनैन ने कहा कि ये मेरे रब की रहमत है, ये है असल। इस पूरे वाक़े का सबक ये है कि इतनी बड़ी ताकत होने के बावजूद भी इसको अपनी तरफ, ये मेरा कमाल है, ये मेरी सलाहियत है, मेरी काबिलियत है, ऐसा नहीं कहा, बल्कि फरमाया ये मेरे रब की रहमत है। जैसे हज़रत सुलेमान अलैहिस्सलाम हाज़ा मिन फ़ज़्ली रब्बी, तो मेरे रब का फजल है ये है। और नाफरमान लोग क्या कहते हैं, उती तुहु अला इल्मिन मिन, ये मेरे इल्म की बुनियाद पर है, ये मेरी समझदारी की बुनियाद पर, ये मेरी टेक्नोलॉजी की बुनियाद पर, ऐसा बोलते। तो इसीलिए किसी भी चीज़ को अल्लाह की तरफ फेरना ये है शुक्रगुजारों का तरीका कि उसने ऐसी दीवार बनाने की तौफीक दी। फिर मेरे रब ने जिस वक्त का वादा किया है, जब वो वक्त आएगा तो वो उस दीवार को ढाकर ज़मीन के बराबर कर देगा। तो अल्लाह ने अब बनाया है ठीक है, लेकिन जब अल्लाह तबारक व ताला उसे ख़त्म करना चाहेंगे, वक्त आएगा तो वो इतनी मजबूत दीवार भी ख़त्म हो जाएगी। और मेरे रब का वादा बिल्कुल सच्चा है। देखिए एक सवाल पैदा होता, अल्लाह ताला कायनात को बनाने वाले हैं ठीक है ये तो बात है, लेकिन मिटाने वाले भी हैं, उसको ख़त्म करने वाले भी हैं, ये ऐसा क्यों हो रहा है? एक सूर फूंका जाएगा तो सब ख़त्म हो जाएंगे, तो इतनी इतनी बड़ी इमारतें ख़त्म हो जा रही हैं, इसमें क्या बात है? तो देखिए इसको समझने के लिए, एक शौहर अपनी बीवी के लिए एक कीमती हार लेकर आया, बहुत खुशी के साथ लाया, बहुत मोहब्बत के साथ लाया। जब लेकर घर में पहुंचा तो देखा कि उसकी बीवी गैर के साथ चली गई। अब उस पर क्या गुजरेगा बोलिए? तो जो जेवर का डब्बा लाया था वो देखते ही इस मंजर को उसका दिल इतना दुखा कि वो वैसे ही उसको पटक दिया। क्या कर दिया? जब यही नहीं है जिसके वास्ते मैं लाया हूँ तो ये जेवर क्या है? समझे? तो यही बात है कि जब दुनिया में अल्लाह जल्ल जलालुहु का नाम लेने वाला ही कोई नहीं है तो फिर दुनिया को रख कर क्या करना है? इसीलिए अल्लाह के नाम की इतनी बड़ी अजमत है। फरमाया क़यामत कायम नहीं होगी जब तक के रूह ज़मीन पर क्या अल्लाह अल्लाह कहा जाए। जब तक अल्लाह का नाम है अल्लाह पूरी कायनात को बाकी रखेंगे। अब जब नाम भी ख़त्म हो गया, नाम लेने वाले कोई नहीं है, तो अल्लाह क्या कर देंगे? इसको ख़त्म कर देंगे, इसकी ज़रूरत ही नहीं है। ये है असल चीज़। तो अल्लाह का नाम इस दर्जे बड़ी चीज़ है, तो इसीलिए इसको बचा कर रखना है, इसकी हिफाजत करना है। इसीलिए अल्लाह का नाम कौन लेंगे? तो ईमान वाले। तो ईमान को बचाना है, ईमान की हालत में हमको ज़िंदगी गुजारना है, ये चीज़ है असल। अब इन आयात में चंद चीज़ें हैं, अब देखिए उसमें बारीकियों में जाने की ज़रूरत नहीं है, समझते हैं? अब वो अलेक्जेंडर क्या, फलां क्या, उसको नाम जो रखा गया वो किस वजह से रखा गया, वो पहले कहाँ गया फिर किधर गया, ये चीज़ें जो है इनके बहसों में पढ़ने की कोई बात कोई फायदा फ़ायदे की नहीं है, खातिर का नहीं है। तो बहरहाल हमको जो है बोलते नहीं आम से मतलब है, गुटली से मतलब नहीं, वो गिन लगकर बैठे तो क्या फ़ायदा है। आम आपको मिल गया जो मतलब की चीज़ है वो मिल गई, ठीक है, ये गिनने से क्या फ़ायदा है, समझ रहे हैं। तो इस तरीके से कुरान का मिजाज यही है। राशिकून फिल इल्म जो है यकूलूना, जो अल्लाह के सही इल्म वाले होते हैं, राशिकीन फिल इल्म वाले होते हैं, वो इन चीज़ों को अल्लाह की तरफ उसके मतलब को फेरते हैं कि इसका मतलब अल्लाह ही बेहतर जानता है। लेकिन वो लोग जिनके दिलों में कजी होती है, वमन लजीन फी कुलूबिहिम ज़ैगुन फयत्तबिऊना मा तशाबहा मिन्हु, अब वो पीछे पड़ जाते, ये मतलब की, वो मतलब की, ये की, वो की, इस तरीके से। अभी करीब में मैं बोला नहीं, कुछ लोग सवाल करते हैं अंडा पहले की मुर्गी पहले की कर दो, क्या अब मुर्गी बोले तो अंडा नहीं सो कैसा बोलते, अंडा बोले तो मुर्गी नहीं सो कैसा, ये सवाल बेकार के सवाल आती है। ऐसे ही बात लोग पूछते हैं, क्या अकल बड़ी की भैंस बड़ी की, रखो तुझे अकल नहीं बोलना क्या, ये सवाल ही सही नहीं है, क्या नहीं है, सवाल ऐसा नहीं किया जाता है, सवाल गलत है। ये सवाल जब करते हैं तो उसी किस्म की चीज़ के बारे में पूछते हैं, भाई मेरी फ्लाइट है, बोले क्या बोले 7 बजे, तो सवाल कैसा करेंगे, सुबह के 7 बजे या शाम के 7 बजे, ऐसा पूछेंगे है कि नहीं की, सुबह के 7 बजे की 2028 में की, वैसा कुछ पूछेंगे क्या, कुछ पूछ देगा बोलो। इसी से मैं एक सवाल भी बताया था, लोग आज पूछते तुम्हें मोहम्मदी की हनी है, क्या हुआ हनफी की मोहम्मदी की, ऐसा पूछते तो अबू हनीफा की इत्तेबा करने वाले की, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की इत्तेबा करने की, ये सवाल ही गलत है। हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम नबी हैं, इमाम अबू हनीफा रहमतुल्लाह उम्मती हैं, समझते हैं, तो नबी के साथ उम्मती को जोड़कर सवाल करना ये सही नहीं है। हाँ पूछना है तो ये हज़रत मूसा अलैहि सलाम की उम्मत में से है या हज़रत ईसा अलैहि सलाम की उम्मत में से है, ऐसा पूछेंगे, समझ गए। तो गैर नबी को नबी के साथ जोड़कर सवाल, ये सवाल ही सही नहीं है, समझते हैं। ये ऐसा ही है जैसे तुमने ये आंख पसंद की वो आंख पसंद की घर को पूछे जैसा है, समझते हैं। ये बेकार की चीज़ें हैं, उलझाने की चीज़ें हैं। तो अल्लाह तबारक व तआला फरमाते हैं रासिकीन फिल इल्म जो होते हैं, जो गहरे इल्म वाले होते हैं, उनमें ये ख़ास चीज़ जो होती है, असल इसमें जो पहलू है हिदायत का, समझ रहे हैं, और जो सही समझदारी की बात होती है वो फ़कत लेते हैं और बेज़रूरत चीज़ों के पीछे नहीं पड़ते, और जिनके मिजाज में कजी होती है, टेढ़पन होता है, वो हमेशा इसी चीज़ों में पड़ते हैं, समझ गए, उलझाते रहते हैं, खुद भी उलझते हैं, दूसरों को भी क्या करते हैं, उलझाते रहते हैं, समझ। अब सुनिए गौर से, इन आयात में जो याजूज माजूज का तज़किरा आया है, पहले अब चूंकि नाम आ चुका है कुरान में, अब ये जानना है कि याजूज माजूज आम इंसानों की तरह वो भी इंसान थे क्या, और देखने में, मैं बोला नहीं, बाज़ लोग बोलते बहुत छोटे थे, बाज़ लोग बोलते बहुत बड़े थे करके, इतने बड़े कि वो कान अपना बिछाकर उसमें सो जाते थे, ऐसा सब बोलते, ऐसी बात नहीं है। याजूज माजूज आम इंसानों की तरह हज़रत नूह अलैहिस्सलाम की औलाद में से हैं, किसमें से हैं, जुम्हूर मुहद्दिसीन और मुअर्रिखीन उनको याफिस इब्ने नून अलैहिस्सलाम की औलाद में करार दिया, याफिस हज़रत नूह अलैहिस्सलाम उनके बेटे, उनकी औलाद में से बताते हैं। तो पहली बात ये, कोई एक्स्ट्रा आर्डनरी किस्म के लोग थे ऐसी बात नहीं है, अच्छा हाँ, लेकिन क्या थे वो, अब बाज़ लोग बोलते वो लोग अंग्रेज़ा ही, बाज़ लोग बोलते मुगलिया ही, बाज़ लोग ये ही वो ही, ये सब बोलते रहते हैं क्या, इसके पीछे पढ़ने की ज़रूरत नहीं है, अच्छा। दूसरी बात है याजूज माजूज की तादाद पूरी दुनिया के इंसानों की तादाद से उससे कई दर्जा बढ़कर, कम से कम 1 और 10 की नस्बत से है, तो इतने ज़्यादा होंगे। इसी को कुरान ने कहा वहुम मिन कुल्ली हदबी यंसिलून, हर बुलंदी पर से वो एकदम उतर रहे होंगे, जैसे ऊंचाई पर से बहुत से लोग जब उतरते हैं तो भद 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 कर गिरते हैं ना, इस तरीके से वो गिरेंगे, तादाद इनकी बहुत ज़्यादा होगी। एक तो यह है। दूसरी चीज़ क्या है, याजूज माजूज की जो कौमें और कबाइल सद सिकंदरी के ज़रिए इस तरफ आने से रोक दिए गए हैं, वो क़ियामत के बिल्कुल करीब तक इसी तरह महसूर रहेंगे, रोके जाएंगे। इनके निकलने का वक्त अब जो है, ये कौन सा वक्त होगा जब ये निकलेंगे? हजरत महदी, एक तो हजरत महदी का ज़माना पहले होगा, फिर उनके आखिरी ज़माने में हजरत ईसा अलैहिस्सलाम का नुज़ूल होगा, और ऐसे वक्त में ही दज्जाल भी निकलेगा। ये तीन चीज़ें जुड़ी हुई हैं। अच्छा, तो उनके निकलने का वक्त मुकद्दर जो है वो ज़ुहूर महदी अलैहिस्सलाम, फिर खुरूज दज्जाल के बाद वो होगा, जबकि हजरत ईसा अलैहिस्सलाम नाजिल होकर दज्जाल को कत्ल कर चुके होंगे। तीन चीज़ें हैं। एक ज़ुहूर महदी बोलेंगे, हजरत महदी अलैहिस्सलाम, महदी रज़ी अल्लाह अन्हु का ज़ाहिर होना, वो रहेंगे, ज़ाहिर होंगे, और हजरत ईसा अलैहिस्सलाम का नुज़ूल, वो आसमान से उतारे जाएंगे, और दज्जाल का खुरूज, वो निकल कर आएगा, वो है कहाँ है, किधर है, कैसा है, कितना बड़ा है, वो आएगा निकल कर अस्फहान के इलाके से, खुरासान के इलाके से, वहाँ से होता हुआ आएगा, बहुत तेज़ी से चलेगा, और यहूदी लोग उसके पीछे हो जाएंगे, मक्के मदीने में दाखिल होने की कोशिश करेगा, लेकिन वो दाखिल नहीं हो सकेगा। हदीस शरीफ में है कि मदीने के पहाड़ों के दरमियान, जो अभी मैं बोला नहीं, दर्रे जो होंगे, रास्ते हैं, वहाँ सब अल्लाह तबारक व तआला ने फरिश्तों को बिठाया होगा कि जब वो आने की कोशिश करेगा, दाखिल होने की कोशिश करेगा, तो फरिश्ते उसको भगा देंगे मारे ये, लेकिन वो बहुत तेज़ी के साथ जो है ज़मीन पर फिरेगा, और बड़ा फितने का ज़माना होगा वो। अच्छा, याजूज माजूज के खुलने के वक्त सद सिकंदरी वो क्या हो जाएगी, मुनहदिम होकर रह जाएगी, ज़मीन के बराबर हो जाएगी। उस वक्त याजूज माजूज की बेपनाह कौमें बैक वक्त पहाड़ों की बुलंदियों से उतरती हुई तेज़ रफ्तारी के सबब ऐसी मालूम होंगी कि गोया ये फिसल फिसल कर गिर रहे हैं, और ये ला तदाद वहशी इंसान आम इंसानी आबादी और पूरी ज़मीन पर टूट पड़ेंगे, और उनके कत्लो गारत गिरी का कोई मुकाबला नहीं कर सकेगा। अल्लाह के रसूल हजरत ईसा अलैहिस्सलाम भी अल्लाह ताला के हुक्म से अपने साथ मुसलमानों को लेकर कोहे तूर पर पनाह ले लेंगे, और आम दुनिया की आबादियों में जहाँ कुछ किले या महफूज मकामात हैं वो उनमें जाकर बंद हो जाएंगे। इस दर्जे ये कौम जो है तीन किस्म की कौम होगी, बहुत ज़्यादा फितना बरपा करेगी। खाने पीने का सामान ख़त्म हो जाने के बाद ज़रूरियात ज़िंदगी इंतहाई गरा हो जाएगी, बाकी इंसानी आबादी को ये वहशी कौम ख़त्म कर डालेगी, और उनके दरियाओं को चाट लेगी, पानी सारा ख़त्म कर देगी। हजरत ईसा अलैहिस्सलाम और उनके रुफ़ाका की दुआ से फिर ये जो इतनी बड़ी तादाद में जो ये कौम उतरी थी, ये कौम पूरी की पूरी हलाक होगी, और उनकी लाशों से सारी ज़मीन भर जाएगी। उनकी बदबू की वजह से ज़मीन पर इंसानों का रहना मुश्किल हो जाएगा, रह नहीं सकेंगे, उनकी लाशें पड़ी हुई होंगी। फिर हजरत ईसा अलैहिस्सलाम उनके साथियों ही की दुआ से उनकी लाशों पर या लाशें दरिया बुर्द या गायब कर दी जाएंगी, फिर तेज़ बारिश बरसेगी और उनकी लाशें बहकर चली जाएंगी, और ऐसी बारिश होगी आलमगीर बारिश के ज़रिए से पूरी ज़मीन को धोकर पाक साफ कर दिया जाएगा। ये सब इंतज़ाम अल्लाह तबारक व तआला की तरफ से होगा, समझ रहे हो? इसके बाद तकरीबन 40 साल अमन अमान का दौरा होगा, ज़मीन अपनी बरकत उगले देगी, कोई मुफलिस मोहताज न रहेगा, कोई किसी को सताएगा नहीं, سکون اور اطمینان اور آرام اور راحت کے ساتھ لوگ جئیں گے. آپ یہاں سنیے ذرا غور سے, آج کل جو ہے ان چیزوں کو لے کر لوگوں کو بہکایا جا رہا ہے. حضرت مہدی علیہ رضوان ایک ہے, حضرت عیسیٰ علیہ السلام ایک اور دجال ایک. اب یاجوج ماجوج کے بارے میں بعض لوگ ایسا بول دیتے ہیں, یہ لوگ انگریز جو ہیں وہ, اور دجال کے بارے میں بھی قسم قسم کی باتیں. اچھا آج کل وقت نہیں ہے اور موضوع بھی ہمارا نہیں ہے, لیکن بولنا بھی پڑتا ہے. یہ شکیل بن حنیف کے لوگ یہ سب ایسی ہی باتیں کر کر کے جو ہے کیا دجال کی پیشانی پر کافر لکھا ہوگا یا کفرہ لکھا ہوگا, ایسا تو کافر لکھا ہوگا کیا, اس کو وہ کیسا کرتے. اب کافر کو کیسا لکھنا, امریکہ وہ کا ہی نہیں اسے لے لیتے ہیں, اور فرانس ہے نہیں اس کا فارا, تو کاف علی فارا کیا ہوا, کافر ہوا. کیا ہوا تو یہ دجال کون ہے, امریکہ اور فرانس ہے. امریکہ اور اردو میں لکھیں تو آخر میں ایک طریقہ کاف علیف کا ہے, کاف حاوی لکھتے کاف علیف لکھ دیا, اور فرانس میں فا را علیف نون سی, تو وہ بولتے ہیں امریکہ میں ادھر کا شروع کا حصہ کاٹ دو تو آخر میں کاف علیف ٹکا کا ہو گیا, فرانس میں فا را ہے تو کاف علیف فا را دو بھی ملا دیا کیا ہو گیا کافر گھر کو. تو یہ کون ہے دجال میں, یہ امریکہ اور فرانس ہے, سمجھتے ہیں ایسا شروع کرتے وہ. اور اس کے لیے جو ہے دیکھو مسلمان ہر جگہ پریشان ہے نہیں کیا, ہے روزانہ قتل ہو رہے نہیں کیا ہو رہے ہیں, ایسے وقت میں ہم لوگ مظلوم ہے نہیں کیا, جی مظلوم کی مدد کرنا کر کے ہے نہیں کیا, جی اب مظلوم کی مدد کے لیے کون ہیں گے بولو, ایسے کوئی امام عادل کے آنے کی ضرورت ہے نہیں کیا, اگر وہ آ کر جی مدد کرتے ہیں تو یہ اچھی بات ہے نہیں کیا, ایسا کر کے لے کر آتے ہیں, سمجھ رہے بھائی یہ بڑا چکر رہتا ہے, سمجھ گئے, بولنے کا انداز بھی جو ہے سمجھانے کا انداز بھی ایسا رہتا, لے کر آتے 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 اچھا بھائی یہ سب ٹھیک ہے, وہ سب بھی آپ کو شکیل بن حنیف بیت کے ٹکنا سو انہیں ایک ہی کا دنیا کو ملیا سو, یہ قادیانی لوگ بھی ایسی بولیں گے. دیکھو اجرا نبوت رحمت ہے نہیں کیا, نبیوں کا آنا رحمت نہیں کیا, اور رحمت ہی تھی, اب اگر نبیاں آتے رہے تو اچھی بات اتنی کیا, اب وہاں لے کر اگر دنیا میں کون بھی ملیا نہیں انہیں, لنگڑا لولا کانا ہگرا سب دیوانہ انہیں, کوئی ایک اخمخ مل گیا اسے پکڑ کو نبی بنا دیا, اس سے پہلے کیا بھی نہیں, سب انہیں ایک ہی ملیا, ہگ ہگ کو گو کی توٹھی میں مریا سو انہیں, اتنا غلیظ انسان نے سب کیا دنیا میں نہیں تو انہیں ایک نبی مل گیا سن, یہ ایسی چکر کی چیز ہے. اس لیے ایک بات یاد رکھ لو ان چیزوں میں سے بھی مضبوط رہنا ہے. اچھا اجلے دیکھو اچھلنا نہیں, پیلک دیکھو پھسلنا نہیں, یاد رکھو عقیدے کا مسئلہ ہے اس میں بہت مضبوط رہنا. اس میں اللہ کے نبی صلی اللہ علیہ وسلم کی ایک حدیث ہے, اس کو یاد رکھ لو اچھی طرح, انشاءاللہ آپ لوگوں کو بہت مدد ملے گی انشاءاللہ تعالی. مشکات شریف کے آخر میں ایک حدیث ہے, وہ قوم جی کیسے جو ہے برباد اور تباہ ہو جائے گی جس کا پہلا میں ہوں, جس کا درمیانی مہدی ہے, جس کا آخر حصہ ہے کیا, تو وہ قوم برباد نہیں ہوگی جس کا شروع میں ہوں, یعنی میں پہلے آیا ہوں اس امت میں, پھر درمیان میں حضرت مہدی, اس کے بعد حضرت عیسیٰ. تو یہ تین شخصیتیں الگ الگ ہیں, حضرت رسول اللہ صلی اللہ علیہ وسلم الگ ہیں, حضرت مہدی الگ ہیں, حضرت عیسیٰ علیہ السلام الگ ہیں, لیکن یہ بہکانے والے ایسے فلسفے کی باتیں کریں گے, ایسے انداز میں پیش کریں گے گول مول گول مول گول مول کر کے, جیسا عیسائیاں کرتے نہیں, ان کے یہاں ٹرینٹی کر گیا ہے, تثلیث کا عقیدہ ہے تین گھر کو, تریوتیم کر کے ٹیمل میں بولتے ہیں, اور تین جو ہے اللہ جبریل اور مسیح یا اللہ مریم کیا آگے گیت بولتے ہو گول 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 گول, ان کے پادریوں کو جب تک بھی وہ سمجھ بھی آتا نہیں, وہ ان کو وہ ٹاپک اٹھا دو ٹرینٹی کا उपाधियों को भी फायदा आ जाता, उन लोग कोई भी बोल सकते नहीं, आज तक भी समझते हैं, आज तक भी उनके अकीदे खुद समझ में नहीं आता, क्या समझते क्या, एक तलाक तीन तलाक तीन तलाक एक तलाक क्या, एक बटन क्या कहते होटल में जा को क्या करे, एक रोटी क्या कहते 30 रुपये बोले, अच्छा एक लेग को खा लिया और एक लेग खा लिया और एक लेग खा लिया तो तीन रोटियां खा लिया, तीन रोटी का को 30 रुपये देने लगा, जितने उन्हें बोलिया अरे एक रोटी 30 रुपये है, इन्हें क्या बोलिया अरे भाई तीन एक है नहीं क्या, वही तीन तलाक एक तलाक है नहीं क्या, वो फार्मूला है ये, इसलिए ये सब चक्कर की चीज है समझ, तो इसलिए मजबूत रहना चाहिए इन अकीदों में। आज बहकाने वाले बहुत बहका रहे हैं, और सबसे बड़ी बात जो है उनका चेहरा मोहरा देखें तो भी कैसा, मुसलमानों जैसा, नमाजियों जैसा, हाजियों जैसा, दाइयों जैसा है, इसलिए बहुत ज़्यादा बचने की ज़रूरत है। अकीदे के मसले में थोड़ा भी कॉम्प्रोमाइज़ नहीं करना है, अकीदा डुलमुल हो गया तो फिर ईमान डुलमुल हो जाता है, इसलिए पक्के तरीके से रहना है। कोई भी कैसी भी बात आकर कहीं कहे समझते हैं और उसको बहस करने की ज़रूरत नहीं, वो दलील है कुरान हदीस इजमा उम्मती ये सब है, लेकिन बाद लोगों को वो सब दलीलें चलती नहीं है, चमार के बुत को चप्पल का पूजा कर को समझते हैं, लातों के बुत बातों से नहीं मानते, घर को किस्सा वाँच ख़त्म कर देना, उनसे वही हवो करके पूछते नहीं रहना, समझते क्या, पूछते रहे तो और भी घोटते जाएंगे वो, तो इसलिए ये बहुत अजीब दौर है। मेरे हाल ये इतने जिनकी निशानदेही की गई है वो आएंगे तो अल्लाह तबारक व तआला से हम अपनी पाना हिफाजत मांगते हुए, हिफाजत से रहना, समझदारी से रहना, बहके बगैर रहना, यही चीज़ है, इसके लिए ही ये निशानियाँ बताई जाती हैं। निशानियों का मकसद क्या है, तो निशानी जब बताई जाती है तो इंसान को चाहिए कि वो पहले से क्या हो जाए, होशियार हो जाए अपनी हिफाजत करने, ये मकसूद है, समझ रहे हैं। नसीरुद्दीन तूसी क्या, उसने बादशाह से कहा कि बादशाह बादशाह एक ऑब्जर्वेटरी बनाओ, रस्तगाह सितारों के गुजरने की जगह बनाओ, बोला काई के वास्ते, वो उससे मालूम मत करेंगे तो क्या होता किधर होता जी, उससे क्या फ़ायदा होगा, कभी कोई ऐसी नागहानी चीज आएगी तो हमारे को पहले से आगाही हो जाएगी, पहले से चीज़ हमारे को मालूम रहेगी, ये फ़ायदा होगा उसका, बोला अब उसके लिए कितना खर्च होगा, बहुत खर्च। खैर वो बादशाह मान लिया, उसने क्या किया, जैसे जैसे ये बोलता गया उसी तरीके से एक हाल में जो है एक सेटअप किया, क्या वो क्या है यार, एक बड़े हाल में जो है इस तरीके से सेटअप किया कि ऊपर जो है कुछ बड़े बड़े थाल जो है स्टील के, क्या वो रख दिया, सेट कर दिया, आयन दरबार जो चल रहा था उस मौके पर उसको ऊपर से गिराने की बात थी, जब वो चीज़ें गिराई गई तो जो आवाज़ पैदा हुई उसमें लोग जो भागे, इधर भागे उधर भागे, किसी का सर फूटा, किसी की टांग टूटी, कोई ऊपर गिरा कोई नीचे गिरा, सब परेशान हो गए, लेकिन बादशाह और ये जो है नसीर दूसरी ये बिल्कुल इत्मीनान से थे, जाते हैं, वजह क्या, इसलिए कि ये सब पहले से इनको मालूम था ऐसा सब होगा, ये आवाज़ आएगी, ये होगा वो होगा, इसलिए घबराए नहीं, परेशान हुए नहीं, सुकून से बैठे थे। जब सब बंडे फोड़ लगकर तांगड़ियाँ तोड़ लगकर सब उठे तब बोले देखो बादशाह सलामत, आप और मैं क्या हैं, इत्मीनान से हैं, इसलिए कि हमारे को पहले से ये मालूम था। यही फ़ायदा होता है निशानियों के जानने का, कि जब कोई हालत आती है तो निशानी मालूम रहने की सूरत में इंसान जो है इत्मीनान से रहता है, घबराता नहीं, परेशान नहीं होता, ये है। इसीलिए क़यामत की निशानियाँ जो बताई गई हैं अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने जो बयान फरमाई है उसका मकसद यही है, इंसान अपने ईमान की हिफाजत करे, इन फितनों से बच कर रहे। अल्लाह तबारक व तआला हम सब की हिफाजत फरमाए। बहुत से लोगों ने बैत की गुजारिश की है और यहाँ भी आए हैं और सब अलग अलग कह रहे थे, और दूर करीब में भी बैठे हुए मर्द हजरात खवातीन भी हैं। नरे पेर बैत का आगे चलिटर करांगे अदनाल तनिया तनिया से ही मुड़िया दें एल्लारे में वंदे वकांद कंगे इंशाल्लाह उन्तरा से निकला इंशाल्लाह। जो दूर सुन रहे हैं वो भी अगर बैत के कलिमात पढ़ना चाहें तो पहले खुतबा पढ़ा जाएगा उसको सुन लें, फिर कलिमा पढ़ा जाएगा तो उसके साथ साथ कलिमा पढ़ते चलें और फिर इंशाल्लाह उसके बाद मुराकबा और दुआ का अमल होगा। खुतबा पढ़ा जा रहा है सुन लें। बिस्मिल्लाहिर्रहमानिर्रहीम अल्हम्दुलिल्लाहि नहमदुहु व नस्तईनुहु व नस्तग़फिरुहु व नुमिनु बिही व नतवक्कलु अलैहि व नऊज़ु बिल्लाहि मिन शुरूरि अन्फुसिना व मिन सय्यिआति अमलिना मन यहदिल्लाहु फला मुदिल्ल लह व मन युदलिल फला हादिय लह व नशहदु अन ला इलाहा इल्लल्लाहु वहदहु ला शरीका लह ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله أما بعد فقد قال الله تبارك وتعالى إن الذين يبايعونك إنما يبايعون الله يد الله فوق أيديهم لا إله إلا الله محمد رسول الله آمنت بالله وملائكته وكتبه ورسله واليوم الآخر والقدر خيره وشره من الله تعالى والبعث بعد الموت آمنت بالله كما هو بأسمائه وصفاته وقبلت جميع أحكامه إقرارا باللسان وتصديقا بالقلب أشهد أن لا إله إلا الله وأشهد أن محمدا رسول الله أستغفر الله ربي من كل ذنب وأتوب إليه أستغفر الله ربي من كل ذنب وأتوب إليه وصلى الله تعالى على خير خلقه محمد وآله وأصحابه أجمعين برحمتك يا أرحم الراحمين۔ الحمد للہ ان کلمات کے پڑھنے سے بندہ اور بندی سلسلے میں داخل ہو جاتے ہیں۔ معمولات ہیں صبح و شام 100 مرتبہ استغفار استغفر اللہ ربی من کل ذنب واتوب الیہ۔ دوسری چیز صبح و شام درود شریف اللہم صلی علی سیدنا محمد وعلی آل سیدنا محمد مبارک وسلم۔ تیسری چیز قرآن پاک کی تلاوت ایک پارہ روزانہ کم ہو تو بھی پابندی کریں۔ چوتھی چیز صبح و شام وقت نکال کر اللہ کی یاد میں بیٹھنا، دل سے اللہ کو یاد کرنا، یہ جو مراقبہ کہتا ہے کہلایا جاتا ہے۔ اور پانچویں چیز وقوف قلبی ہے، جو بھی کام کریں دل اللہ کی طرف ہو، توجہ اللہ کی طرف ہو، یہ ہمیشہ اس کا اہتمام کرنا، رابطے میں رہنا، اپنے حالات معلوم کرانا اور جو اس پر بتایا جائے اس کے مطابق عمل کرنا۔ اللہ پاک اس کو قبول فرمائے، ہم سب کی کامل اصلاح فرمائے۔ یہ مراقبے سے پہلے ہمارا ایک اجتماعی عمل ہے، ختم خواجگاہ کا عمل ہے۔ ہمارے سلسلے کے مشائخ کے لیے ہم انشاءاللہ ثواب کرتے ہیں، تمام حضرات درود شریف پڑھ لیں 3-3 مرتبہ اور 5-5 مرتبہ یہ پڑھتے جائیں۔ اللہم صلی علی سیدنا محمد وعلی آل سیدنا محمد مبارک وسلم۔ اللہم صلی علی سیدنا محمد وعلی آل سیدنا محمد مبارک وسلم۔ اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد۔ حسبنا الله ونعم الوكيل، 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 حسبنا الله ونعم الوكيل۔ اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. يا خفي اللطف أدركني بلطفك الخفي، 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 يا خفي اللطف أدركني بلطفك الخفي. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. يا باقي أنت الباقي، يا باقي أنت الباقي، يا باقي أنت الباقي، يا باقي أنت الباقي، يا باقي أنت الباقي. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. لا حول ولا قوة إلا بالله، 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 لا حول ولا قوة إلا بالله. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. لا إله إلا أنت سبحانك إني كنت من الظالمين، لا إله إلا أنت سبحانك إني كنت من الظالمين، لا إله إلا أنت سبحانك إني كنت من الظالمين، لا إله إلا أنت سبحانك إني كنت من الظالمين، لا إله إلا أنت سبحانك إني كنت من الظالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. يا حي يا قيوم برحمتك استغيث، 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 يا حي يا قيوم برحمتك استغيث. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. والله ذو فضل على المؤمنين، 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 والله ذو فضل على المؤمنين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. إنا لله وإنا إليه راجعون، 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 إنا لله وإنا إليه راجعون. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. الله ولي الذين آمنوا، الله ولي الذين آمنوا، الله ولي الذين آمنوا، الله ولي الذين آمنوا، الله ولي الذين آمنوا. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللہ تعالیٰ اس کا ثواب ہمارے سلسلے کے اور دیگر تمام سلسلوں کے مشائخ کو عطا فرمائے، ان تمام حضرات کو اپنے قرب کا اعلیٰ درجہ نصیب فرمائے اور ہم سب کو ان کے حضور و برکات سے مستفید فرمائے. تھوڑی دیر کے لیے مراقبہ کر لیں، پھر دعا ہوگی. آنکھوں کو بند کر لیں، سر کو جھکا لیں، دنیا اور دنیا میں جو کچھ ہے اسے ہٹ کٹ کر اللہ کی طرف متوجہ ہو جائیں. نیت یہ کریں اللہ کی رحمت آ رہی ہے، دل میں سما رہی ہے، دل سے گناہوں کی ظلمت و سیاہی دور ہو رہی ہے اور دل کہہ رہا ہے اللہ 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 اللہ. لا إله إلا الله سبحان ربي العظيم على الدعاء والمعنى. سبحان ربي العلي الأعلى الوهاب، اللهم لك الحمد ولك الشكر يا ربي يا الله. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد صلاة تنجينا بها من جميع الأهوال والآفات، وتقضي لنا بها جميع الحاجات، وتطهرنا بها من جميع السيئات، وترفعنا بها عندك أعلى الدرجات، وتبلغنا بها أقصى الغايات من جميع الخيرات في الحياة وبعد الممات، إنك على كل شيء قدير. اللهم إنا نسألك الهدى والتقى والعفاف والغنى. اللهم إنا نسألك الهدى والتقى والعفاف والغنى. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. اللهم اغفر لنا ذنوبنا وخطايانا كلها يا رب العالمين. اللهم اغفر وارحم وتجاوز عما تعلم إنك أنت العز الأكرم. اللهم اغفر وارحم وأنت خير الراحمين. اللهم اغفر وارحم وأنت خير الراحمين. اللهم اغفر للمسلمين والمسلمات والمؤمنين والمؤمنات الأحياء منهم والأموات إنك سميع قريب مجيب الدعوات. پیارے اللہ، ہم آپ کے حقیر فقیر نہایت عاجز اور مسکین گندے بندے آپ کے حضور حاضر ہوئے ہیں اللہ، گناہوں کا بوجھ لے کر آئے ہیں اے اللہ، بھیک کے پیالے کو اے اللہ پھیلائے کر بیٹھے ہیں اللہ، بخشش کی بھیک مانگنے کے لیے آئے ہیں اللہ جی. ہمارے گناہوں کو معاف فرما دیجئے پیارے اللہ، ہمارے خطاؤں کو درگزر فرما دیجئے اللہ. بہت گنہگار ہے اللہ، بہت خطاکار ہیں اللہ، بہت سیاہ کار ہے اللہ، اللہ مجرم ہیں
پاپی ہیں، اے اللہ جو کچھ بھی ہیں مگر آپ ہی کے تو بندے ہیں، آپ کے حبیب صلی اللہ علیہ وسلم کے امتی ہے، اللہ جی آپ ہماری طرف مت دیکھیے، اللہ جی ہمارے کالے کرتوتوں کو مت دیکھیے، اپنے حبیب کو دیکھیے، اللہ جی گنبد خضرا کو دیکھیے، ہم سب کے حق میں بخشش کے فیصلے فرما دیجئے، پیارے اللہ معاف فرما دیجئے، اللہ جی معاف فرما دیجئے، بہت گناہ ہو چکے ہیں اللہ، گناہ کرتے کرتے دل سیاہ ہو چکے ہیں، اللہ گناہوں کا احساس بھی ختم ہو چکا ہے، پیارے اللہ معاف فرما دیجئے، اللہ رمضان المبارک کا مہینہ پورا مکمل اللہ ہاتھ سے نکلا جا رہا ہے، اللہ صرف دو دن رہ گئے، اللہ اللہ جی اللہ جی ان لمحوں کی صحیح معنی میں قدرداری کی توفیق نصیب فرما دیجئے، پیارے اللہ بہت غفلت ہو گئی، اللہ ابھی رمضان رمضان کہتے رہے، پورا مہینہ ہاتھ سے نکل گیا، اللہ کچھ بھی ہاتھ آیا نہیں، اللہ اللہ جی اگر یہ باقی لمحات بھی گزر گئے تو پھر کون سے ایسے اوقات ہیں جس میں ہماری بخشش ہو سکے، اللہ آج آخری تاخرات ہے، اللہ آخری تاخرات ہے، ہو سکتا ہے شب قدر بھی ہو، اللہ جی اس کے صحیح معنی میں قدر دانی کی توفیق نصیب فرمائیے، ابھی سے ہمارے دلوں کو مضبوط فرما دیجئے، اللہ جی کی عبادت میں کمر بستہ ہونے کی ہمت اور توفیق نصیب فرمائیے، پیارے اللہ غفلت سے، کوتاہی سے، سستی سے، کاہلی سے، لاپرواہی سے، ناقدری سے، ناشکری سے ہم سب کی حفاظت فرمائیے، پیارے اللہ آج یہاں اللہ جی قرآن پاک بھی مکمل ہونے والا ہے، اللہ اشتب اللہ تاخرات بھی ہے، رب کریم رمضان کی آخری گھڑیاں بھی ہیں، اللہ جی دعاؤں کی قبولیت کا اللہ ماحول ہے، پیارے اللہ دل لگا کر ہم سب کو آپ سے ٹوٹ کر مانگنے کی توفیق نصیب فرما، اللہ جی خوب مانگنے کی توفیق نصیب فرما، اللہ جی جو جو بھی ہماری دل کی اللہ جی آرزوئیں ہیں، جائز تمنا ہیں، آپ سے مانگ کر حل کرنے کی توفیق نصیب فرما، پیارے اللہ ہمیں مانگنا نہیں آتا، بن ما اللہ جی مانگنے کا ڈھنگ سلیقہ سکھا دیجئے، پیارے اللہ آپ سے کیسے مانگا جاتا ہے ہمیں نہیں آتا، اللہ ہم بے ڈنگے ہیں، اللہ کمزور ہیں، ہمیں کچھ آتا نہیں ہے، اللہ جی مانگنے کا طریقہ سکھا دیجئے، یہ ہاتھ اٹھانے کے جانے کے قابل نہیں، یہ زبان سوال کیے جانے کے قابل نہیں ہے، اللہ جی ونگ مانگے دے دیجئے، اللہ جی دے دیجئے، پیارے اللہ دے دیجئے، بخشش کی بھیک دے دیجئے، اللہ جی ہمارے گناہوں کو معاف فرما دیجئے، اللہ جی اتنا بڑا مجمع دور دراز سے سفر کر کے، اللہ جی گھر بار کو چھوڑ کر، کاروبار کو چھوڑ کر، جنگل و بیابان میں اللہ صرف اور صرف آپ کی محبت لینے آیا ہے، اپنی گناہوں کو بخشوانے کے لیے آیا ہے، اللہ اتنا بڑا مجمع دنیا کے کسی سخی کے دربار میں بھی چلا جاتا تو وہ بھی خالی ہاتھ لوٹانے کو شرمائے گا، اللہ آپ سخیوں کے سخی ہیں، بادشاہوں کے بادشاہ ہیں، آپ تو ورا الورا ہے اللہ، اللہ جی اللہ جی آپ نے جب بلایا ہے، اللہ جب آپ اتنی دور جنگل میں لا کر ہمیں پہنچائے ہیں تو اللہ آپ کچھ دے دیجئے، اللہ جی قبول بھی فرما لیجئے، ہمارے سفروں کو وسیلہ ظفر بنا دیجئے، اللہ جی اپنی محبت کا نور نصیب فرما دیجئے، اللہ آپ کے عشق کی چنگاری ہمارے دلوں میں جلا دیجئے، جو بھی یہاں آئے ہیں ان کا اپنا ان کو اپنا تعلق خاص نصیب فرمائیے، اللہ جی اپنے قرب کا خاص مقام نصیب فرمائیے، پیارے اللہ ہمارے گناہوں کو معاف فرما دیجئے، اللہ جی جو بھی یہاں آئے ہیں اے اللہ جو بھی جائز مرادیں ان کے دلوں میں ہیں سب کو مکمل فرمائیے، اللہ جی جو بھی بیمار ہیں ان کو شفا کی دولت سے مالا مال فرمائیے، اللہ جو مقروض ہیں ان کے قرضوں کی ادائیگی کی غیب سے شکل صورت مہیا فرمائیے، اللہ جن کے قرض واپس آنے ہیں اللہ ان کا لوٹنا واپس آسان فرمائیے، اللہ جو بھائی ہمارے قید و بند کی صعوبتیں برداشت کر رہے ہیں اللہ اللہ بے گناہ ہے اللہ، عید آ رہی ہے اللہ، ان کے گھروں میں بھی اللہ جی اللہ جی اللہ جی ان کی بیویاں بچے ہیں، اللہ جی جس طرح ہمیں خوشیوں کا انتظار ہے اللہ وہ بھی تو انسان ہے، وہ بھی ہمارے بھائی ہیں، اللہ ان کا کیا قصور ہے اللہ، پیارے اللہ ان بے گناہ جیلوں میں ٹھوسے گئے ہیں اللہ، ان کے بچوں کو نئے کپڑوں کا انتظار ہے اللہ، ان کے بچوں کو اچھے اچھے کھانوں کا انتظار ہے اللہ، گھر میں آس پاس میں اللہ گلی میں پڑوسیوں کے گھروں میں گوشت خرید کر آ رہے ہیں، اللہ نئے کپڑے خرید کر بازاروں سے لا رہے ہیں۔ یہ منظر دیکھ کر اللہ ان ماؤں کے دلوں میں لمحہ لمحہ کیا حالت بیت رہی ہوگی۔ اللہ پیارے اللہ، ان معصوموں کی لاج رکھ کر اللہ آزادی کے ساتھ باعزت رہائی نصیب فرمائیے۔ اللہ جی جن ممالک میں، اللہ جی عالم اسلام کے جن ممالک میں حالات سنگین ہیں، عافیت کے ساتھ ان کو درست فرمائیے۔ اللہ جی عافیت کے ساتھ ان کو ٹھیک فرما دیجئے۔ ظالموں کے حق میں اللہ ہدایت ہو تو ہدایت نصیب فرمائیے، ورنہ اللہ جی ان کو ایک ایک کو چن چن کر اس دنیا سے نیست و نابود فرمائیے، عبرتناک سزائیں عطا فرمائیے۔ اللہ پوری دنیا کے لیے عبرت اللہ ہو جائے، ایسے فیصلے فرمائیے۔ پیارے اللہ، یا اللہ، یا اللہ پورے عالم اسلام کی حفاظت فرمائیے۔ اللہ جی امت کا خون پانی سے سستا ہو چکا ہے اللہ، اللہ جی جہاں دیکھے امت کے کٹنے بھرنے مرنے کی خبریں آ رہی ہے اللہ۔ رمضان کا مہینہ ہے اللہ، ہر سال کچھ نہ کچھ اللہ حالات اور آزمائش آتی ہے اللہ۔ یا اللہ ہم مانتے ہیں یقیناً یہ ہمارے گناہوں کی وجہ سے ہے، مگر جو بھی ہو آپ ہمارے حق میں بہتر کے فیصلے فرمائیے۔ پیارے اللہ قبول فرما لیجئے، ہمارے یہاں آنے کو قبول فرمائیے، ہمارے یہاں پڑھنے کو قبول فرمائیے، ہمارے یہاں جمع ہونے کو قبول فرمائیے۔ اللہ جی یہاں جو جو بھی آئے ہیں سب کو قبول فرمائیے، جو آئے تھے جو آنے والے ہیں سب کو محبت کی نظر سے دیکھنے والوں کو، اللہ خدمت کرنے والوں کو، ہر طرح کے اللہ تعاون کرنے والوں کو اللہ آپ قبول فرما لیجئے، ان کی جان میں، مال میں، ایمان میں، آبرو میں، عزت میں برکتیں نصیب فرمائیے۔ اللہ جی ان کے گھر بار میں، کاروبار میں برکتیں نصیب فرمائیے۔ پیارے اللہ دار ایمان کی بھرپور حفاظت فرمائیے۔ اللہ جی، اللہ جی، اللہ ہدایت کا سر چشمہ بنائیے۔ پیارے اللہ علم کا، نور نبوت کا اور علم نبوت کا سنگم بنائیے۔ پیارے اللہ اہل دل اہل ذکر نصیب فرمائیے۔ اللہ جی معاونین، محبین، مخلصین عطا فرمائیے۔ اللہ جی اس ادارے کو، اس خانقاہ کو، اس مسجد کو اعمال سے اور صفات سے آباد فرمائیے۔ پیارے اللہ یہاں ہر وقت اللہ اللہ کی آوازیں گونج رہی ہوں، آپ کے کلام پاک کی تلاوت کی آوازیں گونج رہی ہوں، اللہ کوئی نہ کوئی آپ کے ذکر و مراقبے میں لگا ہوا ہو، ایسے فیصلے فرمائیے۔ اللہ خوب آباد اور سرسبز و شاداب فرمائیے، جہاد ستہ سے اس کی حفاظت فرمائیے۔ اللہ جی آپ نے بہت کچھ کام کروایا، اللہ یقیناً ہم نا اہل تھے اللہ، اللہ یقیناً ہم نا اہل تھے اللہ، ہماری کیا حیثیت ہے اللہ۔ اللہ آپ نے آپ کے نام کے لیے ہمیں قبول فرمایا، اللہ جی جب قبول اللہ جی جب ہم سے کام لیا ہے تو آپ قبول بھی فرما لیجیے اللہ، رد نہ فرمائیے اللہ، اللہ جی رد نہ فرمائیے اللہ، ٹوٹی پوٹی محنتوں کو اللہ جی قبول فرما لیجیے اللہ، اپنی بارگاہ میں قبولیت عطا فرمائیے اللہ۔ پیارے اللہ دار ایمان کے جو اور منصوبے ہیں اور تقاضے ہیں، آپ عافیت کے ساتھ ان سب کو تکمیل تک پہنچائیے۔ پیارے اللہ جو کچھ ہوا ہے اس کے لیے ہم ہر وقت آپ کے حق میں، اللہ آپ کے دربار میں سجدہ ریز ہیں اللہ، شکر بجا لاتے ہیں۔ اللہ جی آپ نے بہت کچھ کروایا ہے، اللہ جی بہت ہی آپ کے خزانے غیب سے ہی ہوا ہے۔ اللہ جی جو بھی ہونے والا ہے اس کو بھی قبول فرما لیجئے، عافیت کے ساتھ تکمیل تک پہنچائیے۔ پیارے اللہ والد محترم دامت برکاتہم کی اللہ حفاظت فرمائیے، اللہ جی ان کو صحت سلامتی تندرستی نصیب فرمائیے، اللہ جہاد ستہ سے ان کی حفاظت فرمائیے، اللہ جی ان کی خدمات کو قبول فرما لیجئے، اللہ جی ان کے فیض کو عام و تام فرمائیے، عافیت کے ساتھ صحت سلامتی کے ساتھ ان کی عمر میں برکت نصیب فرمائیے۔ اللہ جی ہم سب کو صحیح معنی میں قدر دانی کی توفیق نصیب فرمائیے، اللہ ناقدری سے حفاظت فرمائیے، اللہ جی اپنے تعلق سے اللہ جی خاص فائدہ اٹھانے کی توفیق نصیب فرمائیے۔ اللہ جو کچھ بھی آپ اے اللہ زبان سے نکلوا رہے ہیں ہماری اصلاح کے لیے، اللہ جی ان سب پر عمل پیرا ہونے کی ہم سب کو توفیق نصیب فرمائیے، اللہ ان کے مطابق اپنی زندگیوں کو چلانے کی توفیق نصیب فرمائیے۔ رب کریم، اللہ جی ہم نے جو مانگا ہے بہت مختصر مانگا ہے، ہماری ضرورتیں آپ ہم سے بہتر جانتے ہیں، اللہ ہم نے اپنی شان اپنی حیثیت کے مطابق مانگا ہے، پیارے اللہ آپ اپنی شان کے مطابق عطا فرمائیے۔ رسول اللہ صلی اللہ علیہ وسلم نے جتنی خیر کی لائن سے دعائیں مانگی ہیں ان میں ہمارا اور ساری امت کا حصہ نصیب فرمائیے، اور جن شرور آفات اور بلیات سے پناہ مانگی ہیں ان سے ہماری اور ساری امت کی حفاظت فرمائیے۔ اس دعا کو اپنے فضل و کرم سے رسول اللہ صلی اللہ علیہ وسلم کی صدقہ طفیل میں قبول فرمائیے۔ وصلی اللہ تعالی وسلم علی خیر خلقی سیدنا محمد و آلہ و صحبہ اجمعین برحمتک یا ارحم الراحمین، والحمد للہ۔